आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh,
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन होसे तीन अध्यायबाट देख्न गइरहेका छौं। होसेले पत्ता लगाउँछन् कि उसकी पत्नी गोमेर अविश्वासी र बेइमानदारी थिइन्। उसलाई गएर फेरि गोमेरलाई ल्याउन आज्ञा गरिएको छ। होसे तीन अध्यायको एक पदमा लेखिएको छ, परमप्रभुले मलाई भन्नुभयो, जा फेरि गएर तेरी स्वास्नीलाई तेरो माया देखा। हुन त त्यसलाई अर्को पुरुषले माया गर्छ र त्यो व्यचारिणी हो। त्यसलाई माया गर जस्तो गरी परमप्रभुले पनि इसरायलीहरूलाई माया गर्नुहुन्छ, यद्यपि तिनीहरू अन्य देवताहरूतिर लाग्छन् र ती पवित्र दागका रोटीहरू मन पराउँछन्। अर्को शब्दमा परमप्रभुले होसेलाई भन्नुभयो, आफ्नो पत्नीलाई प्रेम गर, त्यो तिम्रो आफ्नो स्त्री हो। यहाँ उल्लेखित दागका रोटी चाहिँ कनानीहरूको बलिदानिक पर्वहरूमा प्रयोग गरिन्दथ्यो। तिनीहरू अन्य जाति मूर्तिहरूको आराधना पूजाको भाग थिए, जुन इसरायलका सन्तानहरूले अपनाएका थिए, गोद लिएका थिए। देख्नुभयो, परमेश्वर यहाँ लागू बनाइरहनु भएको छ। भावमा उहाँ होसेलाई भन्नुहुन्छ, अहिले तिमी जान्दछौ कि म कस्तो फिल गर्छु, महसुस गर्छु, वा मेरो हृदयमा के गुजरिरहेको छ। म चाहन्छु कि तिमी गएर गोमेरलाई फेरि लिएको, फेरि ग्रहण गरेको। तिमी निश्चय नै अविश्वासिनी बेइमानदारी भएकी छिन्, तर तिमीले तिनलाई प्रेम गर्नु पर्दछ र वापस लिनु पर्दछ। त्यही नै म मेरा यी जातिसँग गरिरहेको छु। इसरायल म प्रति अविश्वासी र बेइमानदार भएको छ र म तिनलाई दण्ड दिन गइरहेको छु, तर कुनै दिन म तिनलाई म कहाँ वापस पुनः फर्काएर ल्याउनेछु। अनि दुई पदमा लेखिएको छ, यसैले मैले त्यसलाई 15 सिकेल ओजनको चाँदी र 2.5 मोरी जौ दिएर किने। सम्भवत गोमेरले आफैलाई केही ती अनुचित रूपमा पैसा कमाउने समूहहरू कहाँ बेचिदिएकी थिइन् जसले त्यस मुलुकमा वेश्यालय चलाइरहेका थिए। होसे गएर तिनलाई किनेर ल्याउनु पर्ने थियो। के तपाईँलाई थाहा छ कि तपाईँ र म छुटकारा पाएकाहरू हौ? यहाँ दिएको तस्विर त्यति सुन्दर छैन, त्यही नै कारण आजकल त्यति धेरै प्रचार गरिँदैन। आज हामी समर्पणको बारेमा, प्रभु कहाँ आफ्नो जीवन फर्काइदिने बारेमा अति नै धेरै कुरा सुन्ने गर्दछौं। तर मित्र, तपाईँले गर्नुपर्ने आवश्यक पहिलो कुरा हो परमेश्वर कहाँ पापीको रूपमा आउनु। उहाँले तपाईँले छुटकारा दिनुपर्दछ। जसरी होसेले त्यो वेश्यालाई किने, त्यही नै तरिकामा परमेश्वरले हामीलाई छुटाउनु भयो। जबसम्म तपाईँ र म त्यसको देख्दैनौ, हामी परमेश्वरप्रति वास्तविक समर्पणको बारेमा केही कुरा पनि जान्न सक्दैनौ। दुई पदमा भनिएको छ, यसैले मैले त्यसलाई 15 सेकेल ओजनको चाँदी र 2.5 मोरी जौ दिएर किने। गोमेर यति मूल्यको योग्यकी थिएनन्, अनि हामी पनि त्यस मूल्यको योग्यका थिएनौं जुन हाम्रो निम्ति प्रभु येशूले तिर्नुभयो। पहिलो पत्रुस 1:18-19 पदमा लेखिएको छ, किनकि तिमी जान्दछौ तिमीहरूले चाँदी र सुन जस्ता नाश हुने चीजहरूद्वारा छुटकारा पाएका होइनौ, तर ख्रिष्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका छौ। उहाँले आफ्नो रगत बहाउनु परेको थियो, उहाँ दुःख यातना भोग्नु परेको थियो अनि मर्नु परेको थियो ताकि तपाईँ र म छुटकारा पाउन सकौं। किनभने हामी गुमेका निन्दित पापीहरू थियौं, पापमा बेचिएका थियौं। मसँग एकजना मित्र हुनुहुन्छ जो अति नै महान प्रचारक हुनुहुन्छ, तर उनी त्यस स्थानमा आएका छन् जहाँ उनी कति पनि सुसमाचारको उल्लेख गर्दैनन्। उनी यस तथ्यको उल्लेख गर्दैनन्, मानिस परमेश्वर कहाँ पापीको रूपमा आउनै पर्छ। उसले मानिसहरूलाई भन्दछन्, तिमीहरूले येशूलाई प्रेम गर्नुपर्छ, तिमीहरूले परमेश्वरलाई सेवा गर्नुपर्दछ र उहाँको आज्ञा पालन गर्नुपर्दछ, अनि त्यस प्रकारका कुराहरू मात्र प्रचार गर्दछन्। तर मित्र, हामीले खास वास्तविकताको प्रचार गर्नुपर्दछ। तपाईँ यो त कब्रस्थानमा गएर मरेको लासहरूलाई यो भनेको जस्तै हो, आओ हाम्रा आफ्ना जीवनहरू परम प्रभु कहाँ समर्पण गर्न शुरू गरौं, तर त्यस प्रकारको प्रचार वा घोषणाले कुनै काम खाँदैन, किनकि त्यहाँ प्रत्येक मरेकाहरू मात्र छन्, तिनीहरूले केही पनि गर्न सक्दैनन्। अनि जबसम्म हामी परमेश्वर कहाँ उद्धारको लागि आउँदैनौ, तपाईँ र म पाप र अधर्ममा मरेकैहरू हुन्छौं। उहाँलाई समर्पण गर्ने हामीसँग कुनै जीवनै छैन। जबसम्म पाप प्रश्नको समाधान हुँदैन, जबसम्म हामी नयाँ जन्म पाएर नयाँ स्वभावको प्राप्त गर्दैनौ, हामी कुनै त्यस्तो कुरा गर्न सक्दैनौ जुनले परमेश्वरलाई खुसी तुल्याउँछ। अन्तिम पदमा लेखिएको छ, तब मैले त्यसलाई भने, तिमी धेरै दिनसम्म मसँग बस्नुपर्छ, तिमीले बेस्या काम नगर्नु र कुनै पुरुषसँग घनिष्ठ नबन्नु र म तिमीसँगै बस्नेछु। मित्र, एकजना मानिसले मलाई केही समय पहिले एक निराशजनक कथा भनेका थिए। उसले आफ्नो पत्नी अविश्वासयोग्य वा बेइमानदार भएको भेटाए। कल्पना गर्नुहोस् त्यस मानिसको मनोभावनाको, उसको मनमा के गुजरिरहेको थियो होला। यो कति निराशजनक कुरा हो, यो कुरा पत्ता लगाउन कि उसको पत्नी उनीप्रति अविश्वासयोग्य विश्वासघाती थिइन्। म यो भन्दा घटिया कुनै कुराको सोच्न सक्दिन। अनि परमेश्वरले आफ्ना मानिसहरूलाई भन्नुहुन्छ, त्यही नै तिमीहरू गरिरहेका छौ, तिमीहरू वेश्यावृत्ति गरिरहेका छौ। ओ, तिमीहरू मलाई प्रभु स्वामी भन्छौ, तर तिमीहरू अन्य देवताहरूको पछि गएका छौ, तिमीहरू मबाट तर्की गएका छौ र मलाई कति पनि सेवा गरिरहेका छैनौ। प्रभु येशूले पनि मती 7:22-23 पदमा भन्नुभयो, त्यस दिन धेरैले मलाई भन्नेछन्, हे प्रभु, के हामीले तपाईँकै नाममा भविष्यवाणी गरेनौ र, अनि के तपाईँकै नाममा दुष्ट आत्मा लेनौ र, कि तपाईँकै नाउँमा अनेकौं अचम्मका कामहरू गरेनौ र, अनि तब म तिनीहरूलाई खुलमखुला भनिदिनेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन। हजुर, म एक अति नै कठोर कुरा भन्न गइरहेको छु। यदि कुनै मण्डली भनिने मण्डलीसँग त्यस्तो प्रचारक वा पास्टर छ जसले परमेश्वरको वचनको इन्कार गर्दछ, ख्रिष्टको ईश्वरत्वको इन्कार गर्छ र उहाँ पापीहरूको लागि मर्नुभयो भन्ने कुराको इन्कार गर्दछ भने त्यो कति पनि मण्डली कलेसिया होइन, त्यो कलेसिया मण्डली होइन, त्यो वेश्यालय हो, आत्मिक वेश्यालय हो। मैले यो भनिन, परमेश्वरले नै यो यहाँ भन्नुभएको छ। अहिले इसरायलको सम्बन्धमा होसी लेख्छन् चार पदमा, किनभने इसरायलीहरू धेरै दिनसम्म राजा राजकुमार बिना बलिदान र चोखा ढुङ्गा बिना तथा एपोद्र रहनेछन्। किनकि इसरायलीहरू धेरै दिनसम्म राजा वा राजकुमार बिना शासक बिना रहनेछन्। तपाईँले यस कुरामा ध्यान दिनुभएको होला। उसले विशेष निश्चित दिनहरूको गन्ती वा संख्याको दिँदैनन्। यो असामान्य हो, किनभने इसरायलका सन्तानहरूलाई भनिएका थिए तिनीहरूलाई आफ्नो मुलुकबाट निकालिने थिए र तिनीहरू तीनपल्ट पुनः वापस फर्किआउने थिए। हरेकपल्ट परमेश्वरले तिनीहरूलाई त्यस मुलुकबाट निकाल्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो कि कति लामो समयसम्म तिनीहरू बाहिर हुने थिए। आखिरी अन्तिम समय वा अन्तिम पल्ट सिवाय पहिलोपल्ट परमेश्वरले अब्राहमलाई भन्नुभयो, म तिमीलाई यो मुलुक दिन गइरहेको छु, त्यो तिम्रै हो, तर म तिम्रा सन्तानहरूलाई यस मुलुकबाट 430 वर्षको लागि बाहिर धपाउने छु। तिनीहरू मिश्रको मुलुकमा हुनेछन् अनि 430 वर्षपछि म तिनीहरू वापस ल्याउनेछु। तिनीहरू वापस फर्किआए, त्यो भविष्यवाणी जिउको त्यो पूरा भयो। अनि दोस्रो पल्ट परमेश्वरले यर्मियाद्वारा भन्नुभयो, तिमीहरूका पापहरूको कारण तिमीहरू बाबेलमा बन्धुवामा पठाइनेछौ, तिमीहरू त्यहाँ 70 वर्षको लागि हुन गइरहेका छौ। अनि यो पनि फेरि जिउको त्यो पूरा भयो। अहिले यहाँ होसे उत्तरी राज्यसँग बोलिरहेका छन् जुन वास्तवमा कहिले पनि आफ्नो मुलुकमा फर्किआएन, र उसले भन्छन् इसरायल धेरै दिनसम्म बिना राजा वा शासक रहनेछ। हजुर, त्यो धेरै दिन कति धेरै दिन त कति लामो समय हो त मित्र? त्यहाँ कोही कोही मानिसहरू थिए जसले भनिरहेका थिए कि प्रभु येशु ईस्वी सम्वत 2000 आइरहनु भएको थियो, आउन गइरहनु भएको थियो, अनि त्यो कति पनि सत्य सिद्ध ठहरेन। मलाई थाहा छैन कि तिनीहरूले यो शास्त्रमा कहाँका छन्। तिनीहरू यस्तो अभिनय गर्दछन् मानौ तिनीहरूसँग सिधै स्वर्गीयसँगको व्यक्तिगत लाइन छ, सम्बन्ध छ। अनि कोही कोहीले यो भनेको सुनेको छु कि आजको दिनमा रहिरहेका पीढ़ी ती पीढ़ी हुन् जसले ख्रिष्टको आगमनका देख्न गइरहेका छन्। म तपाईँलाई भनौँ, यो कुरा धेरै परमेश्वरको वचनमा असल शिक्षा नपाएका ख्रिस्टियनहरूको लागि असल सुनाइ पर्दछ। तर तपाईँ परमेश्वरको वचनमा त्यस्तो शिक्षाको पाउन सक्नुहुन्न। शास्त्रमा हामीलाई भनिएको छैन कि उहाँको आगमन कहिले हुनेछ। आज त्यहाँ त्यस्ता सनसनीपूर्ण अगमवाणीको बारेमा धेरै कुरा सुन्दछौं, किन परमप्रभु भन्नुहुन्छ धेरै दिनहरू, तर हामीलाई विशेष निश्चित समय वा मितिको दिनु भएन त। कारण यो हो कि तिनीहरूले ईस्वी सम्वत 70 इसरायल छोडेको र तिनीहरू फर्किआउने समय बीचको अन्तरालमा उहाँले आफ्नो नामको निम्ति अन्य जातिहरू बीचबाट मानिसहरूलाई बोलाइरहनु भएको छ र आफ्नो मण्डली निर्माण गरिरहनु भएको छ। म सर्वप्रथममा यो भन्न चाहन्छु कि म विश्वास गर्दछु हामी अन्तिम दिनहरूमा रहिरहेका छौं। कसैले यो भन्ला, के तपाईँको तात्पर्य यो हो कि प्रभु चाँडै नै आइरहनु भएको छ? हजुर, मलाई थाहा छैन कि यो कति चाँडै हुनेछ, किनभने हामी करिब 2000 वर्षदेखि आखिरी दिनहरू वा अन्तिम दिनहरूमा रहिरहेका छौं। प्रभु येशूले भन्नुभयो प्रकाश 3:11 अनि 12:7, हेर म चाँडै नै आउँदैछु। अनि त्यो करिब 2000 वर्ष पहिले भनिएको थियो। त्यसकारण म यो भन्न तयार छुइनँ कि उहाँ भोलि आउने हुनेछ वा अर्को हप्ता वा अर्को वर्ष वा यस शताब्दीमा आउनुहुनेछ। मलाई बिल्कुल त्यसको बारेमा थाहा छैन, तर म विश्वास गर्दछु कि हामी घटनास्थलको सेटिङ देखिरहेका छौं अनि क्रिया तब सुरु हुनेछ जब मण्डली यो पृथ्वीबाट उठाइ लगिनेछ। यहाँ होसेको पुस्तकमा खास मिति तिथि नदिएको कारण यो हो, शास्त्रमा मण्डली वा कलिसिया नामविहीन र मितिविहीन हो, अर्थात बिना नामको र बिना मितिको। हामी यो सत्य कलिसियाकारहरू हौं, हामी स्वर्गीय जनहरू हौं जसको कुनै नाम छैन। आज विभिन्न कलिसियालाई विभिन्न नाम र विभिन्न सम्प्रदायको नामले बोलाइन्दछ। मित्र, म तपाईँले यो स्पष्ट पार्न चाहन्छु कि कलिसिया वा मण्डलीसँग कुनै नाम छैन। शास्त्रले कहिले पनि यसलाई नाम दिएको छैन। मण्डली वा कलिसियाको ग्रीक शब्द हो एक्लेसिया, जुनको अर्थ बोलाइएका। उहाँ आज एक बदन शरीरको बोलाइरहनु भएको छ, जो उहाँका दुलही हुन गइरहेका छन्। कलेसिया बिना नाम हो, यो बिना पनि हो। यदि तपाईँले सिमोन पत्रुसलाई पेन्थिकोसको दिनमा पवित्र आत्मा पाउनभन्दा एक घण्टा पहिले मात्र भेट्नु भएर उसलाई यो सोध्नुभयो, तपाईँलाई थाहा छ कि केही समयपछि यहाँ के हुन गइरहेको छ? उसले भनेथे, अह मलाई थाहा छैन के हुन गइरहेको छ। उसलाई थाहा थिएन किनभने कलिसिया वा मण्डलीको जन्मको घोषणा गरिएको थियो तर कुनै मितिको दिइएको थिएन, अनि हामीलाई स्वर्गीय यात्राको मिति पनि दिइएको छैन। अर्थात् कलिसिया मण्डली पृथ्वीबाट स्वर्गीयमा उठाइ लगिने समयको मिति दिइएको छैन। त्यही कारणको लागि हामीलाई भनिएको छ कि इसरायलका सन्तान राजा बेगर धेरै दिनसम्म रहनेछ। कुनै पनि खास निश्चित समय अवधि हामीलाई दिइएको छैन। इसरायल धेरै दिनसम्म बिना राजा रहन गइरहेको छ। आज त्यहाँ त्यस मुलुकमा कोही कोही छन् जसले दावी गर्दछन् कि तिनीहरू भन्न सक्छन् कि कुन कुलका तिनीहरू हुन्। मसँग त्यसको बारेमा गम्भीर सन्देहहरू छ, शंकाहरू छ, तर तिनीहरूले त्यसको दावी गर्दछन्। तर त्यहाँ कुनै इसरायली छैनन् जसले भन्न सक्छ कि म दाउदको लाइन वंशको हुँ र मसँग दाउदको सिंहासनको अधिकार छ। मित्र, त्यसको दावी गर्न सक्ने त्यहाँ खालि एकजना मात्र हुनुहुन्छ जो यस क्षणमा परमेश्वरको दाहिने हातमा बसिरहनु भएको छ। उहाँ येशू प्रभु, राजाहरूको पनि राजा, प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। इसरायलले आफ्नो राजाको इन्कार गरेका छन्। बिना शासक तिनीहरूसँग त्यो सिंहासनको उत्तराधिकारी कोही छैन। यदि प्रभु येशू तिनीहरूका मसिहा हुनुहुन्न भने तिनीहरूसँग कुनै कुरै छैन। बिना बलिदान लुका 21 अध्यायको 24 पदले हामीलाई भन्छ, अन्य जातिहरूको समयहरू पूरा नहुन्जेल यरूशलेम चाहिँ अन्य जातिहरूद्वारा कुल्चीमिल्ची गरिनेछ। त्यसकारण धेरै मानिसहरू बहस गर्दछन् कि हामी अन्य जातिहरूको समयको अन्तमा हुनै पर्छ भनेर, किनभने अहिले इसरायलसँग यरूशलेम छ। के तिनीहरूसँग वास्तवमा आज यरूशलेम छ? पुरानो यरूशलेममा सबै पवित्र स्थानहरू या त मुस्लिमहरूको हातमा वा रूसी क्याथोलिकहरूको हातमा छ र ग्रीक क्याथोलिकहरूको हातमा र अर्मेनियन चर्चहरूको क्याथोलिकहरूको हातमा छ। अनि तिनीहरू सबैले ठूलो गिर्जा घरहरू ती स्थानहरूमा बनाए। इसरायलसँग यी पवित्र स्थानहरू छैन र तिनीहरूले त्यसको छुने साहस गर्दैनन्। मित्र, तिनीहरूसँग कुनै बलिदान छैन, त्यो एक व्यक्ति सिवाय जो तपाईँ र मसँग छ, जो येशू हुनुहुन्छ। उहाँ 2000 वर्ष पहिले सहरदेखि बाहिर मर्नुभयो र मृत्युबाट पुनः ब्युति उठ्नुभयो र उहाँ आज परमेश्वरको दाहिने हातमा हुनुहुन्छ। अनि अन्तिम खण्डमा लेखिएको छ, पुज्ने ढुङ्गा बिना परमेश्वरले इसरायललाई कुनै मूर्तिहरू दिनु भएन। उहाँले प्रस्थान 20 अध्यायको 4 पदमा भन्नुभयो, तैले आफ्नो निम्ति खोपेर कुनै किसिमको प्रतिमा नबनाउनु। तर उहाँले तिनीहरूलाई धेरै कुराहरू दिनुभयो, उदाहरणको लागि एपोत वा तेराफिम। एपोत पवित्र पुस्तक हो जुन प्रधान पुजारीद्वारा लगाइन्दथ्यो। तेराफिम चाहिँ साना वस्तुहरू थिए जुन तिनीहरूले भाग्यको चिन्हको रूपमा बोक्दथे र जुनको तिनीलाई गर्न आरम्भ गरेथे। परमेश्वर यहाँ भन्नुहुन्छ, तिनीहरू मूर्तिहरूबाट अलग गरिनेछन्, तिनीहरूसँग कुनै पुज्ने ढुङ्गा हुने छैन। अनि यो नै एक कुरा हो तपाईँ आज इसरायलको बारेमा भन्न सक्नुहुन्छ, तिनीहरू प्रतिमा पूजक होइनन्। यद्यपि तिनीहरू परमेश्वरका नफर्के तापनि तिनीहरू निश्चय नै प्रतिमा पूजकहरू प्रतिमा पूजाबाट फर्की गए, अलग भए। 5 पदमा लेखिएको छ, त्यसपछि इसरायलीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाउदलाई खोज्नेछन्। पछिल्ला दिनहरूमा तिनीहरू भयभीत परमप्रभु र उहाँका आशिषित परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाउदलाई खोज्नेछन् पछिल्ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिषतिर आउनेछन्। त्यसपछि इसरायलहरू फर्की आउनेछन्। त्यसपछिको मतलब होइन 2000 ईस्वी सम्बतमा वा 2010 ईस्वी सम्बतमा, 2015 ईस्वी सम्बतमा, मलाई थाहा छैन कि यो कहिले हुनेछ। तर तिनीहरू आफ्नो मुलुकमा परमेश्वरको समय तालिका अनुसार फर्किन गइरहेका छन्। जब तिनीहरू फर्कनेछन्, यस तरिकामा तिनीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाउलाई खोज्नेछन् र पछिल्ला दिनहरूमा तिमीहरू भयसित परमप्रभु र उहाँका उदारतातिर आउनेछन्। म तपाईँलाई केही त्यस्तो कुरा भन्न गइरहेको छु जुनले तपाईँलाई छक्कै पार्ला। तिनीहरू केही त्यस मुलुकमा फर्केका छन् र त्यहाँ के भएको छ सो अति नै उल्लेखनीय कुरा हो। तर यो यस अगमबाड़ीको परिपूर्णता होइन। अगमबाड़ीले भन्छ कि जब तिनीहरू फर्कनेछन् तिनीहरू परमेश्वरका फर्कने छन्। त्यस मुलुकमा परमेश्वरका त्यहाँ कुनै वास्तविक फर्कै छैन। त्यहाँ कोही कोही बाइबल विद्वानहरू विचार गर्दछन् कि हामीले अगमबाडीको खास परिपूर्णताको पाउन भन्दा अघि इसरायल त्यस मुलुकबाट हटाइनेछ, भगाइनेछ। कुरा जेसुकै होस्, जब तिनीहरू त्यस मुलुकमा फर्किआउनेछन् तिनीहरू परमेश्वर कहाँ फर्किआउनेछन्। आज मित्र, इसरायल जीवित परमेश्वर कहाँ फर्केर आएको छैन। अनि पाँच पदको अन्तिम खण्डमा लेखिएको छ, पछिल्ला दिनहरूमा तिनीहरू भयभीत भयसित परमप्रभु र उहाँका उद्धारतिर आउनेछन्। पछिल्ला दिनहरू चाहिँ अझै भविष्यमा छ। तिनीहरूले इसरायल राष्ट्रको र महाक्लेशसँग आरम्भ भएर ख्रिष्टको दोस्रो आगमनसम्म हुँदै निरन्तर हजार वर्षीय राज्य युगको संकेत गर्दछ। परमेश्वरले आजको यो बाइबल अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।